नमस्कार, कार्यक्रम नामसालिङ सेरोफेरोमा तपाईँलाई हार्दिक स्वागत छ। म गायत्री आचार्य। यस कार्यक्रमको प्रविधि संयोजनमा हुनुहुन्छ प्राविधिक मित्र सुदीप रसाईली। यो कार्यक्रम कालिन्चोक सामुदायिक एफएम 106.4 मेगाहर्ज र इन्टरनेट अनलाइन www.kalinchokfm.com पनि सुन्न सक्नुहुन्छ। नामसालिङ सामुदायिक विकास केन्द्र नासाबिके अर्थात् एनसिडिसी दोलखाको सहयोगमा कालिन्चोक सामुदायिक एफएमले तयार पारेको कार्यक्रम नामसालिङ सेरोफेरो अब महिनाको 20 गते साँझ 5:05 5:30 हाराहारीमा प्रसारण हुने गर्दछ। आज हामी कार्यक्रममा नामसालिङ गतिविधि र नामसालिङ सामुदायिक विकास केन्द्रको योगदानमा विभिन्न हिसाबले सहयोग पुर्याउँदै आउनुभएका यस केन्द्रका फिल्ड संयोजक राजन छेत्रीसँगको कुराकानी प्रसारण गर्छौँ। कार्यक्रम सुरु गरौँ नामसालिङ गतिविधिबाट। प्रस्तुतिमा हुनुहुन्छ सहकर्मी बलराम केसी।
नामसालिङ सामुदायिक विकास केन्द्र 2044 सालमा स्थापित एक गैर सरकारी संस्था हो। यस संस्थालाई छोटकरीमा नासाबिकी वा एनसिडिसी भनेर पनि चिनिने गरेको छ। नासाबिकीले इलाम लगायत नेपालको करिब 25 जिल्लामा आफ्ना विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यी जिल्लाहरूमा यस संस्थाले समुदायको विकासका लागि सुशासन, गरिबी निवारण तथा आय आर्जन, कृषि, वन तथा वातावरण, जलवायु परिवर्तन, नवीकरणीय ऊर्जा र स्वास्थ्य तथा सरसफाइ जस्ता क्षेत्रहरूमा कार्य गर्दै आइरहेको छ। इलाम आफैमा भूजैविक विविधता संस्कृतिले धनी जिल्ला हो। प्राकृतिक सौन्दर्यता, कृषि पैदावार, व्यावसायिकता र नगदे बालीमा विशिष्टता कमाउने जिल्लामध्ये इलाम एक हो। यो जिल्ला मुख्यत 5 नगदे बाली, आलु, अलैँची, अदुवा, दुध, ओलन र अम्बिसोले चिनिने गरेको छ। यसबाहेक इलामलाई नेपालमा राष्ट्रिय स्तरको चिया उत्पादनको सुरुवात गर्ने जिल्ला भनेर पनि चिनिन्छ। नेपालको सबैभन्दा पुरानो चिया बगान यस इलाम जिल्लामा नै रहेको छ। इलाम जिल्लाको यस्ता उदाहरणीय कार्यहरूको सुरुवात गर्न ग्रामीण विकास टुकी सङ्घ र सिविन नेपालको पहलमा नामसालिङ सामुदायिक विकास केन्द्रले 2067 सालमा विभिन्न तत्कालीन गाउँ विकास समितिहरूको आवधिक योजना तर्जुमा गर्न सहयोगको लागि दोलखा जिल्ला प्रवेश गरेको थियो। यस संस्थाको प्राविधिक सहयोगमा साबिकको कालिन्चोक, चिलङ्खा, बिगु, आलम्पु जस्ता गाविसहरूको 5 वर्षीय आवधिक योजना तयार भएका थिए।
गतिविधिपछि कार्यक्रममा यहाँलाई पुनः स्वागत छ। तपाईँ अहिले नासाबिकीले सञ्चालन गरेका विभिन्न कार्यक्रमलाई अझ प्रभावकारी बनाउन र समुदायलाई कार्यक्रमबारे जानकारी तथा सूचनाहरू सम्प्रेषण गर्न नामसालिङ सामुदायिक विकास केन्द्र दोलखाको सहकार्यमा कालिन्चोक एफएमले तयार पारेको कार्यक्रम नामसालिङ सेरोफेरो सुनिरहनु भएको छ। यो कार्यक्रम प्रत्येक महिनाको 20 गते साँझ 5:05 जाँदा प्रसारण हुन्छ। अब हामी कार्यक्रममा लागौँ रेडियो कुराकानीतर्फ। प्राकृतिक र धार्मिक हिसाबले अगाडि रहेको दोलखाको कालिन्चोक गाउँपालिकामा विशेष गरी थामी समुदायको बसोबास रहेको छ। यस पालिकामा नामसालिङ सामुदायिक विकास केन्द्र नासाबिके अर्थात् एनसिडिसी दोलखाले काम गरिरहेको छ। अहिले के गरिरहेको छ नासाबिके दोलखा, यसै विषयमा आज हामी एनसिडिसी दोलखाका फिल्ड संयोजक राजन छेत्रीसँग कुराकानी गर्नेछौँ। सुनौ यो कुराकानी। नामसालिङ भनेको चाहिँ के हो खासमा?
खासमा यो नामसालिङ भनेको चाहिँ इलाम जिल्लाको इलाम नजिक रहेको एउटा गाउँमा चाहिँ उसको नामै नामसालिङ भन्ने गाउँ हो र त्यो गाउँमा चाहिँ विगत 2041 सालतिर त्यहाँका चाहिँ त्यो समाजमा रहने विभिन्न किसिमका जात जातिमध्ये एउटा जुन लेप्चा भन्ने हुन्छन् मलाई लाग्छ त्यो सीमान्तकृत जातभित्र पनि पर्ला, त्यही ठाउँमा रहेर चाहिँ त्यहाँका मानिसहरूबाट चाहिँ गठित एउटा चाहिँ संस्था नामसालिङ भन्ने गाउँबाट जन्मेको भएको हुनाले त्यसलाई चाहिँ हामी नामसालिङ भनेर चिन्ने गर्दछौँ।
नामसालिङ भनेर इलाममा सुरु भयो, दोलखामा पनि यही नाम बस्यो।
इलामबाट बाहिर आउँदा चाहिँ पहिला चाहिँ हामी इलामका पूर्वाञ्चलमा रहेर यस संस्थाले काम गर्थ्यौँ र विशेष गरी दोलखाको सन्दर्भमा कुरा गर्दा हामी चाहिँ 2065-66 सालतिर लाग्छ मेरो विचारमा ग्रामीण विकास टुकी सँगसँग सहकार्य गरेर समन्वयमा तत्कालीन खोपाचागु, चिलङ्खा, आलम्बु गाविसका आवाधिक योजना बनाएर हामी दोलखा जिल्लामा प्रवेश गरेका थियौँ र त्यसको बिचमा जुन त्यस पश्चात चाहिँ नेपालमा भूकम्प गयो, फेरि भूकम्प पश्चात पनि फेरि पुनः हामी चाहिँ दोलखा जिल्लामा प्रवेश गरेका छौँ।
नामसालिङको स्थापनाको उद्देश्य चाहिँ के हो खासमा? यो संस्था स्थापना गर्नुको कारण के, उद्देश्य के, अनि यसको सुरुवात चाहिँ कसरी भयो?
नामसालिङको स्थापना 2041 सालमा भएको हो र यो चाहिँ एकदमै चाहिँ गैर नाफामूलक संस्थाभित्र पर्छ। विशेष गरी हाम्रा उद्देश्यहरू समाजमा रहेका चाहिँ पछाडि पर पारिएका एउटा बस्ती समाज वर्गहरू छ, त्यो वर्गहरूलाई चाहिँ उसको चाहिँ उत्थान गर्नु नै हाम्रो चाहिँ मुख्य लक्ष्य हो। र हामी चाहिँ विशेष गरी यो सुशासन, वैकल्पिक ऊर्जा, कृषि, मान्छेलाई व्यवसायीकरण कसरी गर्न सकिने, जलवायु अनुकूलन जस्ता क्षेत्रमा रहेर हामी काम गर्छौँ। र हाम्रो मुख्य उद्देश्य भनेको स्थानीय तहमा रहेका अथवा कुनै गाउँका कुनै काप्चोमा रहेका चाहिँ कृषकहरूको चाहिँ जीवन स्तर उकार्नु नै हाम्रो मुख्य लक्ष्य हो।
कार्यक्षेत्र कहाँ कहाँ छ यसको?
अब हामी चाहिँ यस संस्थाले मलाई लाग्छ अहिले पछिल्लो चरणमा हामी नेपालका 26-27 जिल्लामा रहेर काम गर्छौँ। यस सन्दर्भमा विशेष गरी हामी चाहिँ स्थानीय तह जुन संहिता आइसकेपछि विभिन्न स्थानीय तहमा गएर हामीले चाहिँ यो आवधिक योजना 5 वर्ष आवधिक योजना त्यसभित्र योजनाहरू कसरी गर्न सकिन्छ भन्ने विषयमा वातावरण ऐनहरू पनि गाउँपालिका तहका, नगरपालिका तहका, स्थानीय तहका चाहिँ वातावरण ऐनहरू बनाउने सन्दर्भमा पनि हामी काम गर्छौँ। र यसका कार्यक्षेत्र चाहिँ अब जुन अहिले हामी दोलखामा रहेर काम गर्ने चाहिँ परियोजना जुन एकीकृत सामुदायिक विकास परियोजना भन्छ, यो हामीलाई चाहिँ दातिर निकाय नर्वेबाट सहयोग भएको छ, नर्वे विकास कोष भन्नेबाट। र यो प्रोजेक्ट, यो परियोजना चाहिँ हामी चाहिँ संस्थागत हिसाबले हामी नेपालका 25-27 जिल्लामा काम गर्छौँ भने यो परियोजना हामी चाहिँ दोलखा जिल्ला र दाङमा रहेर हामी काम गरेका छौँ।
दोलखा नै रोज्नुको कारण चाहिँ के हो? यो मध्य पूर्व भनौँ होइन, यतिखेर भन्नुपर्दा बागमती प्रदेशभित्र पनि दोलखा रोज्नु भयो, यसको कारण चाहिँ के छ? यहाँभित्र
दोलखामा हाम्रो चाहिँ पहिलो साइन भनेको मैले अघि नै भनिसकेँ, ग्राम विकास टुकी र सिबिन नेपालसँग मिलेर हामी चाहिँ 65-66 सालतिर जसरी काम गऱ्यौँ र नेपालमा जुन भूकम्प गइसकेपछि विभिन्न खालका घटना, मानवीय घटनाहरू, भौतिक संरचनाहरू र मान्छेको बासै बाँच्ने जाने गरी चाहिँ जुन एउटा तस नस आयो त्यसलाई हाम्रा दातिर निकायबाट पनि तिमीहरू पहिला पनि त्यहाँ गएर काम गरेको र तिमीहरू त्यहाँ गएर काम गर्न सक्छौ भन्ने हिसाबले हाम्रो पहिलो पनि एउटा साइन हो र हामीलाई चाहिँ लगानी गर्न पनि चाहिँ जुन दातिर निकायको पनि चाहना र हाम्रो ग्राम विकास टुकीसँगसँग हाम्रो चाहिँ समन्वयकारी भूमिका पहिलेदेखि भएको हुनाले हामी चाहिँ दोलखा जिल्लामा भूकम्पको बेला विभिन्न किसिमका राहत सामग्रीहरू, खाद्यान्नका सामग्रीहरू, तिरपालहरू लिएर चाहिँ प्रवेश गऱ्यौँ र त्यति बेला पनि तत्काल जिल्ला दैविक प्रकोप उद्धार समिति छ त्यो समितिसँग चाहिँ हामी चाहिँ सहमति र सहकार्य गरेर र ग्राम विकास टुकीसँगसँग मिलेर हामी उत्तरी क्षेत्रका धेरै गाविसमा हामी तिरपाल, जस्ता पाताहरू अनि चाहिँ खाद्यान्न सामग्रीहरू वितरण गऱ्यौँ र त्यो वितरण गरे पश्चात फेरि मान्छेको जुन अवस्था देखियो विश्लेषण, त्यो अवस्थालाई विश्लेषण गरेर चाहिँ दातिर निकायबाट पनि र गाउँमा जाँदा अत्यधिक दुःखदायी अवस्था, मान्छेहरू चाहिँ कुनै पनि चाहिँ एउटा पेसामा संलग्न छैनन्, मान्छेहरू अलिकति यो मानसिकता हिसाबले पनि अलिकति टर्चर भएको जस्तो देखियो र मान्छेहरूमा पुनर्स्थापना, जीवन पुनर्स्थापना गर्नपर्छ भन्ने हिसाबले मान्छेलाई फेरि पुरानै शैलीमा थर्काउनको निम्ति हामी यहाँ छलफल गऱ्यौँ जिल्लामा रहेर र जिल्लाबाट चाहिँ हामीलाई कालिन्चोक, तत्कालीन कालिन्चोक गाविसमा गएर काम गर्नु भन्ने हिसाबले जुन खालले हामीलाई आग्रह गर्नुभयो, अनुरोध गर्नुभयो त्यसलाई हामीले सहज रूपमा लिएर हामी चाहिँ दोलखा जिल्लामा को कालिन्चोक, अहिलेको कालिन्चोक गाउँपालिका वडा नम्बर 1-5-6 हाम्रो कार्यक्रम छ भने र त्यति बेला हामी कालिम्पोङमा मात्र रहेर 740 घर दुरीलाई हामी शौचालय, 740 घर दुरीलाई चाहिँ सोलर, 740 घर दुरीलाई नै हामी चाहिँ चुलो चाहिँ वितरण गरेर मान्छेहरूले एक खालको कालिम्पोङलाई चाहिँ उज्यालो पनि बनायौँ। जुन एउटा भूकम्पको बेला बिजुलीका बत्तीहरू थिएन, लाइनहरू गएको थिएन त्यति बेला कालिम्पोङमा, अँध्यारो कुनामा विशेष गरी बालबालिका महिलाहरू एउटा एकदम पिल्सिएको अवस्था थियो, त्यसलाई हामी अलिकति सहजीकरण गर्दै त्यहाँ हामी त्यसरी चाहिँ काम गऱ्यौँ र आज हामी फेरि कन्टिन्यू त्यसलाई लगातार रूपमा चाहिँ अहिलेसम्म हामी त्यस्तै किसिमको कार्यक्रमहरू गर्दै आएको छौँ।
हजुर, जिल्लामा टुकी सङ्घ, ग्रामीण विकास टुकी सङ्घ, टुकी सिमेन्टसँग चाहिँ मिलेर काम गर्नुभयो, समन्वयमा काम गर्नुभयो, बाँकी अरू कोसँग समन्वय गर्दै काम गर्नु हुँदैछ अहिले?
हामीलाई चाहिँ टुकी र सिबिनसँग पहिलेको एउटा साइनोको हिसाबले त्यसरी काम गऱ्यौँ र हामी चाहिँ नेपाल सरकारबाट तोकेका जुन सम्बन्धित निकायहरू छन् विशेष गरी अहिले चाहिँ हामी कालिम्पोङ गाउँपालिकासँग त हामी हरेक क्रियाकलापमा कालिम्पोङ गाउँपालिकासँग सहकार्य समन्वय हरेक कुरा गरेर हामी काम गर्छौँ र त्यसबाहेक पनि जिल्लामा रहेका विभिन्न किसिमका संस्थाहरूसँग जुनसँग चाहिँ हाम्रो कार्यक्रम मिल्दा जुल्दा छन् त्यस्ता मिटिङहरूमा जाने, बोलाउने र अहिलेको जिल्ला समन्वय समितिसँग पनि हामी राम्रैसँग चाहिँ समन्वय गर्ने र विशेष गरी कालिम्पोङ गाउँपालिका अहिले जुन संहिता आइसकेपछि त्यो खालको नीति नियम माथिबाटै स्थानीय तहमा नै समन्वय गरेर काम गर्ने भनेपछि हामी पछिल्लो चरणमा वा संहिता आइसकेपछि कालिम्पोङ गाउँपालिकाको समन्वयमा धेरै कामहरू अगाडि बढाएका छौँ।
हजुर, सोलर, चुलो, विपन्न न्यूनीकरण, अघि यहाँले भन्नुभयो सुशासन, वैकल्पिक ऊर्जा होइन, कृषि, जलवायु परिवर्तन लगायतका कामहरू चाहिँ यहाँले गर्नुभएको छ, यसो गर्दै गर्दा कतिको जनताहरू, नागरिकहरू चाहिँ लाभान्वित भए जस्तो लाग्छ अथवा उहाँहरूको मुहारमा कस्तो तस्विर देख्नुहुन्छ तपाईँहरू?
मेरो विचारमा हामी जुन अँध्यारोमा बसेका महिला तथा बालबालिकालाई चाहिँ सोलर बत्ती बालिसकेपछि निश्चित रूपमा त्यो उज्यालोले एउटा घरमा खाना पकाउनदेखि लिएर पढ्ने विद्यार्थीलाई पनि राम्रै काम गरेको देखिन्छ। जुन अहिले हाम्रो चुलो चौकोमा भान्सामा बस्ने महिलाहरूलाई पनि धुवाँले जुन खालका चाहिँ रोगहरू निम्ताएको थियो, अब 100% त म भन्न सक्दिनँ, त्यो चुलोबाट पनि मलाई लाग्छ काइन्चो गाउँपालिका जुन एउटा थामी समुदायमा बसेका महिलाहरू जुन भान्सामा हुनुहुन्थ्यो उहाँलाई यसले चाहिँ अलिकति रोगहरूबाट पनि अलिकति नियन्त्रण गरेको जस्तो मलाई लाग्छ। र यो प्रत्यक्ष रूपमा महिलासँग जोडिने भएको कुरा हुनाले खाना भान्सादेखि लिएर चाहिँ चुलो चोको गर्ने भएको हिसाबले महिलाहरूको मुहारमा म अलिकति खुसी नै देख्छु। र साथसाथै विद्यार्थी बालबालिका बुढाबुढीलाई पनि अब जुन खाना बेलामा चाहिँ अँध्यारोमा गाह्रै हुन्छ, अब हातबाट मुखमा लान पनि गाह्रो हुन्छ बुढाबुढीलाई। हाम्रा एक दुईजना त्यहाँका चाहिँ स्थानीय बुढापाका मान्छेले भन्नुभयो झिङ्गाहरू परेको बेलामा पनि चाहिँ हामी त्यही पनि खान्थ्यौँ होला, तर सोलर वितरण गरिसकेपछि हामी एकदमै चाहिँ सहज तरिकाले खायौँ भन्नुहुन्थ्यो। यो त अलि 2-4 वर्ष अगाडिको कुरा नै रह्यो र मैले जोड्न खोजेको, अहिले त कालिम्चोकमा लाइन पुगेको छ र लाइन गएको बेला हाम्रो सोलरले पनि काम गरेको छ र हामीले चाहिँ अलिकति चाहिँ त्यो गाउँलाई यो वैकल्पिक ऊर्जाको तर्फबाट जस्तै पानी घट्टाहरू चाहिँ हामी सञ्चालन गरिदिने अनि त्यो डिजेल मिलहरूलाई पनि हामी चाहिँ अब डिजेल जुन धुवा फाल्छ जुन वातावरणलाई प्रदूषण गराउँछ त्यसलाई पनि हामी अलिक बिस्तारै न्यूनीकरण गर्दैछौँ कालिम्चोक एकमा। त्योसम्म चाहिँ हामी अलिक काम गर्ने सोचमा पनि छौँ र गर्दै पनि छौँ र यसले चाहिँ प्रत्यक्ष रूपमा चाहिँ अब हामी सबैलाई जोडिएको कुरा महिला तथा बालबालिकासँग सम्बन्धित भएको हुनाले यसले अलिकति टेवा र रात पुगेको म चाहिँ महसुस गर्दछु।
जब तपाईँको संस्था एनसिडिसीले कालिम्चोक गाउँपालिकामा काम गर्न सुरुवात गर्यो त्यो पछि नागरिकहरूमा ठ्याक्कै आएको परिवर्तन चाहिँ टु दि पोइन्टमा भन्नु पर्यो भने के होलान् छोटकरीमा?
पहिलो कुरा त कालिम्चोकमा चाहिँ म आफ्नै अनुभवमा जाँदा चाहिँ मैले त्यहाँ तरकारी कृषिमा जोड्छु म, जस्तै टमाटरहरू प्याज लसुन काबुली बन्दा तरकारीहरू प्रशस्त पाइँदैन थियो। जब हामी त्यहाँ गइसकेपछि एउटा किचन गार्डन होम गार्डनको कन्सेप्ट लिएर हामी त्यहाँ गयौँ र हामीले त्यहाँका महिलाहरूलाई र पुरुषहरूलाई राखेर व्यवसायीकरण गर्ने पनि छुट्टायौँ र अनिवार्य रूपमा चाहिँ हाम्रो घरमा चाहिँ किचन गार्डन हुनुपर्छ भन्ने हिसाबले पनि उहाँहरूलाई हामीले चाहिँ त्यस्ता खालका तालिमहरू प्रदान गऱ्यौँ। त्यो पश्चात चाहिँ अहिले कालिम्पोङमा ठ्याक्कै कृषिमा हुनुहुन्छ भने उहाँले तरकारी किन्नु पर्दैन एउटा कुरा, अर्को कुरा त्यहाँबाट उत्पादनका टमाटरहरूदेखि लिएर अरू नै तरकारीहरू अहिले चरीकोट सिँगडीसम्म पनि आउँदैछन् भनेपछि पोषणमा उहाँहरूको अत्यधिक सुधार भएको भनौँ न। हिजो चाहिँ एउटा झोल र ढिँडो खाने ठाउँमा आज तपाईँ हरेक चाहिँ बिहान पनि साँझ पनि टमाटरको अचार
भेराइटी बनाएर खानुहुन्छ
खाने चाहिँ स्थितिसम्म पुग्नु भएको छ। र अर्को सरसफाइमा त्यत्तिकै छ, खानेपानीमा उहाँहरूको त्यत्तिकै छ। हामी
अघि यहाँले भनेको स्वास्थ्यमा के छ महिलाहरूको अवस्था?
महिलाहरूको पहिलोभन्दा चाहिँ अब त्यहाँको तपाईँलाई थाहा नै छ, अलिकति सानो उमेरमा विवाह गर्ने बच्चाहरू धेरै जन्म हुने महिलाहरूको पाठ्यघर सम्बन्धी अत्यधिक समस्या भएको देखिन्छ। अहिले चाहिँ बच्चाको जन्मदर पनि धेरै न्यूनीकरण भएको छ र महिलाहरूको त्यस्तो खालको पहिला जुन पाठ्यघर समस्या हुने अकस्मात महिलाहरूलाई त्यो भएर चाहिँ जुन अकस्मात बिरामी भएर आउने थियो त्यो चलन अलिकति चाहिँ न्यूनीकरण भएको छ, उहाँहरू चेतना नै गर्नुहुन्छ। र अर्को त्यहाँ हामीले महिला समूह पनि गठन गरेको छ, प्रत्येक वडामा चाहिँ हामीले 9 महिला समूह छ, साबिकका वडा अनुसार चाहिँ हामी 9 समूह गराएका छौँ। त्यो समूहमा बचत हुन्छ, उहाँहरूले बचत गर्नुहुन्छ। हामीले सबैलाई बिउ पुँजी भनेर चाहिँ हामी 50,000 पैसा चाहिँ पहिला राखेको थियौँ र अहिले उहाँहरू बचत सङ्कलन गर्दै जाँदा चाहिँ मलाई लाग्छ अहिले प्रत्येक समूहमा 3-4 लाख पैसा भएको छ र हामी त्यो समूहलाई अहिले यो वर्ष हामी तत्कालीन अब यो वर्ष चाहिँ एउटा कालिम्चोकमा सहकारी बनाएर त्यो महिलाहरूको पैसा र त्यहाँ रहेर छरिएर रहेका सङ्घ संस्था क्लबहरू जुन जुन छन् उहाँहरू एकीकृत गरेर हामीले सहकारी एउटा निर्माण गरेर दर्ता गरेर उहाँहरू अब नामचाहिँ सामुदायिक विकास केन्द्र सधैँ नरहन सक्ला। हामी हिँडेको पश्चात पनि त्यहाँका चाहिँ जुन विकासमा गरिएका भौतिक संरचनादेखि लिएर जुन एउटा कृषिका कार्यक्रम छन् त्यसलाई दिगोपना दिनको निम्ति हामी एउटा संस्था प्लस सहकारीलाई चाहिँ अलि उहाँहरूलाई हामी चाहिँ प्रोड गर्दैछौँ। त्यसपछि हामी त्यो महिलाहरूको बचतलाई पनि हामी एकीकृत गर्ने र कृषि समूहलाई पनि एकीकृत गर्ने र हामी त्यहाँबाट उहाँहरूलाई आर्थिक कृषिका कार्यक्रमहरू हामी हिँडे पश्चात पनि सञ्चालन गर्ने भन्ने हामी सोचेका छौँ।
हजुर, कोरोना भाइरस COVID-19 संक्रमणमा एनसिडिसीले चाहिँ आफ्नो कार्यालय कसरी परिवर्तन गर्यो अथवा यो क्षेत्रमा आफूलाई लगायो कि लगाएन?
हामी यसको जुन कोभिडको हिसाबले अब विश्वभरिले आतंक बनाएकै छ यस सन्दर्भमा हामी अलि तत्कालीन अवस्थामा हामी अलि बिदामा कता कता अब लकडाउन गरेको हुनाले हामी प्रत्यक्ष फिल्डमा गएर काम गर्न सक्ने अवस्था रहेन। राज्यले पनि त्यो खालका नीति नियम चाहिँ सिर्जना गर्यो र गैर सरकारी संस्थाहरू बाहिर बसेर सहयोग गर्ने अगाडि फ्रन्ट लाइनमा सरकार नै छ भन्नुभयो। त्यो खालको फेरि मेन पावर पनि चाहिने कुरा रह्यो, स्वास्थ्यकर्मीहरू पनि चाहिने भयो, हामीसँग त्यो नरहेको अवस्था। तर हामी त्यति हुँदाहुँदै पनि कालिम्चोक गाउँपालिकालाई जुन एउटा हामी कार्यक्षेत्र भएको हिसाबले हामीले उहाँहरूलाई आर्थिक रूपमा 50,000 पैसा चाहिँ कोभिडको लागि चाहिँ तपाईँहरूले अब होम क्वारेन्टाइन बनाउने निम्ति विदेश आएका मान्छेलाई के
भन्दाखेरि स्थानीय सरकारलाई सहयोग
गरेको गऱ्यौँ र हामीले यहाँ गैर सरकारी संस्था यहाँको जुन छ नि त्यसलाई पनि हामी सहयोग गऱ्यौँ आर्थिक रूपमा हामी योजना गराएर के काम उहाँहरूले गर्नुभयो र हामी यो कालिम्पोङ गाउँपालिका रहेको हुनाले कालिम्पोङ गाउँपालिका समन्वय गरेर पहिलो चरणमा हामी चाहिँ आर्थिक सहयोग गऱ्यौँ 50,000 र सेकेन्डमा हामी चाहिँ फिल्डमा गएर अब महिलाहरूलाई अथवा पुरुषहरूलाई त्यहाँका चाहिँ कृषकहरूलाई त्यहाँका मानिसहरूलाई बच्चाहरूलाई वृद्धहरूलाई चाहिँ विशेष गरी साबुन पानीले हात धुने र मास्कहरू प्रयोग गर्ने सामाजिक दूरी कायम राख्ने भन्ने हिसाबले हामीले आफ्नो सचेतनामूलक कार्यक्रमहरू गऱ्यौँ र हामीले लामो समय मिटिङहरू पनि गरेनौँ र अहिले हाम्रो स्टाफहरू पनि यो कोभिडकै विषयमा लगायत यो पोषणका कुराहरूमा हाम्रो स्टाफ फिल्ड स्टाफ पनि उतै हुनुहुन्छ हामीले सचेतना प्लस आर्थिक सहयोग चाहिँ त्यसरी गऱ्यौँ र हाम्रो आफै मेन पावर स्वास्थ्यकर्मी भएर चाहिँ हामीले जुन एउटा फन्डले नगएर गर्न पर्थ्यो त्यो हामी समय पावर नभएको हामी चाहिँ गरेनौँ
हजुर आर्थिक वर्ष भर्खरै सकेको छ अघिल्लो आर्थिक वर्ष नयाँ आर्थिक वर्षको चरणमा छौँ यतिखेर हामी सुरुवातमा छौँ एनसिडिसीले आर्थिक वर्ष 2077-78 लागि कस्ता कस्ता कार्यक्रमहरू अगाडि सारेको छ
अब हाम्रो चाहिँ नेपाली क्यालेन्डरसँग भन्दा पनि हामी अङ्ग्रेजी क्यालेन्डर यो दात्री निकायको नीति अनुसार चाहिँ हामी चल्नुपर्ने भएको हुनाले हामीले नेपालको आर्थिक वर्षलाई पनि मान्यता दिएका छौँ मानेका छौँ र हाम्रो यो जुन पुषसम्म एउटा हो नि डिसेम्बर भयो यता चाहिँ फेरि असार साउनतिर हो नि र दुइटैलाई मिलाएर चाहिँ हामी यो वर्ष 77-78 अथवा 2020 चाहिँ हाम्रो पहिलो कुरा त हामी यो वर्ष यो पहिलो फेजको पनि हाम्रो फेज आउट वर्ष हो हामी अहिले चाहिँ हामीले विगतमा गरेका कार्यक्रमको समीक्षा र त्यसबाट चाहिँ हाम्रो परिणाम कुन खालको भयो भन्ने हिसाबले हामी चाहिँ डकुमेन्ट्री गर्दैछौँ र अहिले हामी अब पारिवारिक पोषण सम्बन्धीका हाम्रा ट्रेडिङहरू हुँदैछन् अनि कृषिजन्य वस्तुहरूको जस्तै गाउँमा उत्पादन भएका टमाटर आर्चा बखडाहरू विभिन्न किसिमका चाहिँ कृषिजन्य वस्तुहरूको चाहिँ हामी चाहिँ त्यसलाई जाम जेली अनि ससहरू बनाउने तालिमहरू पनि छ र हामी अहिले जलवायु अनुकूलन सम्बन्धी एउटा दस्तावेजीकरण गर्ने र जलवायु परिवर्तनले देखेको असरबाट जस्तै अहिले होइन 81 चाहिँ त्यो एउटा सलह किरा आयो होइन त्यस्ता रोगको विषयमा न्यूनीकरण गर्ने लगायत अब पशुवस्तुले सहयोग कार्यक्रम मान्छेलाई व्यवसाय गर्ने होमस्टे सञ्चालन गर्ने साना उद्योगहरू सञ्चालन गर्नेदेखि लिएर अनि सुशासन कालिम्पोङ गाउँपालिकालाई आबादीको जनामा चाहिँ अलिकति हामी डिजिटल प्रविधिमा जाने हो कि भनेर हामी कालिम्पोङ गाउँपालिकासँग सहमति सहकार्य गरेर चाहिँ केही काम गरौँ भन्ने सोच बनाएका छौँ र यो विषयमा हामी निरन्तर रूपमा चाहिँ यसरी छलफल गर्नेछौँ छलफलबाट एउटा निष्कर्ष निस्केला त्यो निष्कर्ष निस्किसकेपछि हामी यो वर्ष हामी काम गर्छौँ र आगामी अब योभन्दा फर्दर अगाडिको लागि पनि हामी दात्री निकायसँग पनि विभिन्न चरणमा छलफल गरिसकेका छौँ र कालिम्पोङ गाउँपालिकासँग पनि हामी छलफल गरेर हामी अगाडि बढ्नेछौँ यो वर्ष हाम्रो कार्यक्रम यति नै होला
हजुर जस्तै होमस्टे र साना उद्यमको कुरा गर्नुभयो यहाँले यो होमस्टे सञ्चालन गर्नको लागि अथवा साना साना उद्यम सञ्चालन गर्नको लागि एउटा सर्वसाधारणले सुरुवात गर्न चाह्यो भने तपाईँको संस्थाले कसरी सहयोग गर्छ
हामी चाहिँ मेन कुरो हाम्रो कृषि समूहमा आबद्ध भएको कृषक हुनुपर्छ त्यो कृषकलाई चाहिँ त्यहाँका कृषकबाट चाहिँ निवेदन र समूहको निर्णय चाहिँ हाम्रो अफिससम्म आइपुग्छ र हामीले चाहिँ उसको पहिलो कुरा हामी व्यावसायिक योजना बनाउँछौँ उसको योजना के हो उसले कति लगानी गर्न सक्छ कति वर्षसम्म चाहिँ उसको ड्युरेसन कति हो भन्ने विषयमा हामीले कृषकसँग बसेर प्रत्यक्ष छलफल गर्छौँ र हाम्रो चाहिँ एउटा व्यवसाय प्रबन्धक व्यवसाय बनाउने हाम्रो चाहिँ मेन पावर छ अनि व्यवसाय योजना बनाइसकेपछि हामीले उहाँलाई आर्थिक सहयोग पनि गर्छौँ र घरेलुमा अथवा गाउँपालिकामा दर्ता
गराउँछ आर्थिक सहयोग गर्दा चाहिँ तपाईँको संस्थाले पुरै सहयोग बिहोर्नुहुन्छ अथवा उहाँहरूको पनि केही लगानी
उहाँ कन्ट्रिब्युसन चाहिँ उहाँहरूको पनि हुन्छ हाम्रो पनि हुन्छ दुवैको जस्तै व्यवसाय गर्ने मान्छेको पनि चाहना आउनु पऱ्यो पहिले योजना बनाउनु पऱ्यो त्यो योजनामा चाहिँ उहाँको चाहना भएर म व्यवसाय गर्छु भन्नुभयो भने हाम्रो परियोजनाबाट चाहिँ केही रकम चाहिँ उहाँलाई आर्थिक सहयोग हुन्छ र हामी बसेर योजना नै बनिदिन्छौँ कालिम्पोङमा तपाईँ पहिला योभन्दा कति वर्ष अगाडि जानुभयो कति पछिल्लो चरणमा जानुभयो भने कालिम्पोङमा मलाई लाग्छ 5 होमस्टे हामीले सञ्चालन गर्दै अहिले राम्रोसँग चलेका छन् र यो कोभिडको जुन कोरोना भाइरसले गर्दा चाहिँ अहिले अलिकति चाहिँ व्यापार मध्यम भएको कुरा विश्वमै थाहा भएको कुरा हो त्यसले गर्दा अलिकति गाह्रो भएको र हामी चाहिँ त्यो होमस्टे मात्रै होइन हामी फर्निचरको ट्रेनिङ गराएर एकजना चाहिँ हाम्रो दलमान थामी भन्दा हुनुहुन्छ फर्निचर चलाउनु भएको छ मजाले महिनाको 8-10-12,000 पैसा कमाउनुहुन्छ एकजना भाइले हामीले कपाल काट्ने ट्रेनिङ गरायौँ अरे भाइले कालिम्पोङमा कपाल काट्नुहुन्छ मजाले बसेर होइन त्यसै गरी हामी 22 महिलाहरूलाई सिलाइ कटाइको तालिम दियौँ मलाई लाग्छ प्रत्येक टोलमा चाहिँ उहाँहरूले अलिक सिलाएर आफ्नो चाहिँ जीवन निर्वाह चलाउनु भएको छ होइन यस्ता किसिमका ट्रेडिङहरू पनि हामी देखेका छौँ। र गत वर्ष हामीले त अझ थामीहरूको जुन एउटा पहिचान हो भाङ्रा लगाउँ भने त्यो अल्लोबाट हुने चिजलाई पनि हामीले संरक्षण गर्नपर्छ होइन। होमस्टे पनि हामी खोल्ने विभिन्न पर्यटकहरू आउँदा चाहिँ र थामीको पहिचान देखाउन निम्ति पनि त्यो भाङ्राहरू बुन्ने तालिम पनि हामीले करिब एक महिना तालिम चलाएर उहाँले केही सिप सिक्नु भएको छ। अहिले कोभिडले गर्दा चाहिँ त्यो सञ्चालन हुन सकेको छैन।
हजुर, जस्तै यहाँले अघि भन्नुभयो नि अब एनसिडिसी हाम्रो संस्था रहन पनि सक्छ नरहन पनि सक्छ जान पनि सक्छ होइन। यसो भन्दै गर्दा जोडिसक्नु भएको छ सहकारीको विकास गर्छौँ संस्था पनि हामी विकास गरेर छोडेर जान्छौँ भन्नुभयो। यसको जिम्मेवारी खासमा चाहिँ कसले लिन्छ? अहिले अभिभावकको जिम्मेवारी तपाईँको संस्थाले लिइरहेको छ, तपाईँले छोडेर गएपछि यसको जिम्मेवारी लिने चाहिँ ओनरसिप चाहिँ कसको हुन्छ?
हामी चाहिँ कालिम्चोक एकमै एउटा एनजिओ संस्था कालिम्चोक एकीकृत सामुदायिक विकास केन्द्र भन्ने हामी गठन गरेका छौँ 2 वर्ष अगाडि।
हजुर,
उहाँहरू चाहिँ जिल्ला प्रशासन कार्यालयमा विधिगत रूपमा दर्ता भएर आफ्नो केही कार्यक्रम उहाँहरू सञ्चालन गर्नुभएको छ। उहाँलाई हामी प्राविधिक र आर्थिक रूपमा हामी सहयोग गरेका छौँ। उहाँको तर्फबाट एकजना कर्मचारी अहिले हामीसँग हुनुहुन्छ, हामीसँग हिँड्नुहुन्छ। र अर्को सहकारीको कुरा मैले गरेँ, दुईवटा सहकारी एउटा र संस्था संस्था पनि स्थापना भइसकेको छ। सहकारी हामी गठन गर्ने प्रक्रियामा छौँ र त्यो संस्थाले हामीले मात्रै गरेका होइन, नेपाल सरकारबाट गरेका चाहिँ भौतिक पूर्वाधारदेखि लिएर सामाजिक विकासका कार्यक्रम ग्रामीण विकास टुकीसँग होला, सिबिन होला, सिडिएफ होला, विभिन्न सङ्घ संस्थाले कालिम्पोङ एकमा जुन खालका आफ्नो योगदान अनुसार काम गर्नुभएको छ त्यसलाई भोलिको दिनमा चाहिँ दिगोपना दिनको निम्ति चाहिँ जुन एउटा ओनरसिपको कुरा गर्नु, ओनरसिप निश्चित रूपमा पनि त्यो जुन मैले अघि भने कालिम्पोङ एकीकृत सामुदायिक विकास केन्द्रले लिनुपर्छ र उहाँले ल्याउनुहुन्छ। उहाँहरूले हामीले उहाँहरूलाई त्यो खालले बलियो बनाउँदैछौँ र उहाँलाई हामी सँगसँगै लिएर हिँड्ने डोनरसँग पनि हामी त्यही कुरा गर्ने र अब 2021 त हामी अझ के भनेका छौँ भने त्यहाँको सहकारी र चाहिँ कालिम्चोक एकदिन सामुदायिक विकास केन्द्र चाहिँ अगाडि लाग्ने, त्यसलाई कालिम्चोक गाउँपालिकाले पनि सहयोग गर्ने, सरकारको जुन एउटा सरकारको स्थानीय तहको तर्फबाट चाहिँ कालिम्चोक गाउँपालिकाले उहाँहरूलाई चाहिँ अलिकति गाइडलाइन गरेर बाटो देखायो भने मलाई लाग्छ त्यो कालिम्चोक एकमा रहेको थामी समुदायको जुन एउटा हिजोको तपाईँ हामी देख्यौँ भने त्योबाट जन्मेको संस्थाले आज हामी नामसालिङबाट दोलखा आयौँ भने भोलि कालिम्चोक पनि यो इलाम लगायत नेपालका चाहिँ विभिन्न जिल्लाहरूमा जान सक्छ। उहाँहरूलाई त्यो खालको अधिकार प्रत्यर्जन गर्ने खालको संस्था दर्ता गर्नुभएको छ, यो ओनरसिप उहाँले लिनुहुन्छ भन्ने हामीलाई पूर्ण आशा छ। यसको लागि चाहिँ अब तपाईँ हामी सबैले उहाँहरूलाई सहयोग गर्न जरुरी छ।
हजुर, यसको मुख्य जिम्मेवारी अथवा मुख्य अभिभावकको जिम्मेवारी चाहिँ कालिम्चोक गाउँपालिकाले लिनुपर्छ।
लिँदा अब विकास गर्ने हो होइन, एनजिओले पनि तपाईँको सरकारलाई सहयोग गर्ने हो।
हजुर,
त्यस कारणले गर्दा चाहिँ कालिम्चोक गाउँपालिकाले अलिकति उहाँहरूलाई सहयोग गर्यो भने सरकार सँगसँगै एनजिओ गैठिक संस्थाहरू क्लबहरू अगाडि लाग्यो भने विकासमा सबैको साझेदारी भयो भने मलाई लाग्छ यो सुखी नेपाल, समृद्ध नेपाल भन्ने कुराहरू छन् यी पुरा होला भन्ने लाग्छ।
हजुर, हामी कार्यक्रमको अन्त्यमा छौँ, अन्त्यमा के भन्न चाहनुहुन्छ केही मैले छुटाएँ भने?
अन्त्यमा म चाहिँ विशेष गरी कृषकहरूलाई र जुन अहिले हामीले विदेशमा गएकाको पनि धेरैको बिजोक सुनेका छौँ, सकेसम्म नेपालमै रहौँ र आफ्नो कृषि पेसा अवलम्बन गरौँ र व्यावसायिक तरिकाले कृषि खेतीमा लाग्यो भने नेपाल चाहिँ कृषि क्षेत्रबाट चाहिँ आफूलाई र देशलाई पनि चिनाउन सक्छ र व्यक्तिगत रूपमा चाहिँ आफ्नो चाहिँ जीवन निर्वाह चाहिँ गर्न सक्ने भएको हुनाले म आम युवाहरूलाई चाहिँ विकृति विसङ्गीत होइन कृषि पेसामा अवलम्बन गरौँ, सिप सिकौँ, व्यवसाय बनाऊ भन्ने म चाहन्छु।
हुन्छ, समय र विचारको लागि तपाईँलाई धन्यवाद।
धन्यवाद, तपाईँ लगायत कालिम्चोक एफएमको परिवारलाई पनि म पूर्ण धन्यवाद दिन चाहन्छु।
इलाम लगायत नेपालका करिब 25 जिल्लामा आफ्नो विभिन्न कार्यक्रम गतिविधिहरू सञ्चालन गरिरहेको नामसालिङ सामुदायिक विकास केन्द्रको एक जिल्ला हो दोलखा। दोलखामा गत 2072 साल वैशाख 12 र 29 गतेको विनाशकारी भूकम्प पश्चात तत्काल राहत वितरणका लागि यस संस्थाले राहत सामग्री बाँड्ने काम गरेको थियो। त्यसपछि दोलखा जिल्ला दैविक प्रकोप उद्धार समिति र दोलखा स्थित विभिन्न निकायहरूको समन्वयमा यस नासाबिकेले 2073 सालदेखि साबिकको कालिम्चोक गाविस र अहिलेको कालिम्चोक गाउँपालिकामा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। 2074 सालको सुरुबाट कालिम्चोक गाउँपालिकामा आफ्ना कार्यक्रमहरू विस्तार गरेको थियो। श्रोता, हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ। तपाईँलाई नामसालिङ सेरोफेरो कस्तो लाग्यो? यस कार्यक्रमको बारेमा तपाईँका केही सल्लाह, सुझाव, प्रतिक्रिया वा जानकारी हामीलाई पठाउन चाहनुहुन्छ भने सम्झनुहोस् रेडियो कार्यक्रम नामसालिङ सेरोफेरो कालिम्चोक सामुदायिक एफएम 106.4 मेगाहर्ज दोलखा। यतिन्जेलसम्म हाम्रो कार्यक्रम सुनिदिनु भएकोमा तपाईँलाई विशेष धन्यवाद। प्रविधि संयोजनमा रहनुहुने प्राविधिक मित्र सुदीप रसाइलीलाई पनि धन्यवाद व्यक्त गर्दै यस कार्यक्रम उत्पादन उत्पादनमा सहयोग गर्नुहुने सहकर्मी बलराम केसी र सुभाष पौडेलसँगै गायत्री आचार्य पनि बिदा हुन्छु। तपाईँको महिना शुभ बितोस्। नमस्कार।